الحمد لله رب العالمين، وصلى الله وسلم على رسوله الكريم ونبيه الأمين وعلى آله وأصحابه أجمعين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وأتم الحج والعمرة لله، فإن أحصرتم فما استيسر من الهدي، ولا تحلقوا رؤوسكم حتى يبلغ الهدي محله، فمن كان منكم مريضا أو به أذى من رأسه ففدية من صيام أو صدقة أو نسك، فإذا أمنتم فمن تمتع بالعمرة إلى الحج فما استيسر من الهدي. میرے معزز اور محترم بزرگوں اور بھائیوں، سورہ بقرہ کی جن آیات کی آج ہم تفسیر کریں گے، یہ آیات بھی ابواب البر میں سے ہی ہیں. ابواب البر کے بارے میں یہ بات بیان ہو چکی تھی کہ اللہ تعالیٰ نے مسلمانوں کو کچھ مخصوص احکام عطا کیے ہیں اور مسلمانوں کو کچھ اہم ترین کام کرنے کے لیے کہا گیا ہے. سب سے پہلے، یا ایھا الناس اعبدوا ربکم، اے لوگوں اللہ کی عبادت کرو، کسی اور کی عبادت جائز نہیں. اور اس کے بعد قبلے کے بارے میں تمام تفاصیل بیان ہوئی، روزے کے بارے میں تفاصیل بیان ہوئی، وراثت کے بارے میں تفاصیل بیان ہوئی، عدل و انصاف کے بارے میں احکامات بیان ہوئے، اور یہاں تک کہ تجارت اور لین دین کے درمیان میں بھی جو جائز ہے اور جو ناجائز ہے. وَلَا تَأْكُلُوا أَمْوَالَكُمْ بَيْنَكُمْ بِالْبَاطِلِ سے اللہ تعالیٰ نے مسلمانوں کے لیے وہ احکام بھی بیان کر دیے ہیں. انہی ابواب البر میں سے حج بھی ہے اور عمرہ بھی ہے. حج کی فرضیت سن 3 ہجری میں غزوہ احد جس سال میں لڑی گئی ہے، اسی سال میں مسلمانوں پر حج کا فریضہ بھی نازل ہوا ہے. اور پوری کی پوری امت متفق ہے کہ مسلمانوں پر حج کرنا ایک فریضہ ہے، اسلام کا رکن ہے، اور اس کا ادا کرنے والا وہ اپنے فریضے کو ادا کرے گا، اور ادا نہ کرنے والا وہ اپنے فریضے سے پہلو تہی کا مرتکب ہوگا. سوال یہ پیدا ہوتا ہے کہ حج فرض کب سے ہوا ہے؟ تاریخ میں یہ بات موجود ہے کہ اللہ وحدہ لا شریک نے جب حضرت آدم علیہ السلام کو روئے زمین پہ خلیفہ بنا کے بھیجا تو حضرت آدم علیہ السلام اس روئے زمین پہ آنے کے بعد پہلے وہ انسان ہیں جنہوں نے حج کیا ہے. انسان کی روئے زمین پہ آمد سے پہلے پہلے جنات اور فرشتے حج کرتے تھے، لیکن انسان تھا ہی نہیں تو وہ حج بھی نہیں کرتا تھا۔ حضرت والد صاحب رحمت اللہ علیہ تاریخ کا حوالہ دے کے فرماتے تھے کہ حضرت آدم کا جو نزول ہوا تھا وہ جبل آدم پہ ہوا تھا، اور جبل آدم یا جسے انگریزی میں ایڈمز پیک کہا جاتا ہے، یہ سرندیپ کے علاقے میں موجود ہے، اور تاریخ میں یہ بات بھی موجود ہے کہ حضرت آدم نے سرندیپ یا سیلون یا سری لنکا، آج کل جو بھی اس کو کہا جاتا ہے، یہاں سے حضرت نے 52 حج پیدل کیے تھے۔ تو میں نے حضرت والد صاحب رحمت اللہ علیہ سے یہ سوال کیا تھا، اور حضرت کے ذہن میں یہ بات پہلے سے موجود بھی تھی کہ اگر آپ سیلون کے جزیرے کو دیکھیں تو وہ چاروں طرف سے سمندر کے درمیان میں گھرا ہوا ہے، اور وہاں جہاں درمیان میں سمندر ہوتا ہو پیدل جانا آنا یہ ممکن نہیں ہے، ضرور آپ کو کوئی کشتی کوئی سواری لینی پڑے گی۔ تو سوال یہ ہوتا ہے کہ حضرت آدم علیہ السلام نے یہ جو حج کیا ہے، 52 حج کیے ہیں یا اس سے زیادہ حج کیے ہیں، یہ حج حضرت نے پیدل کیسے کیے ہیں؟ اس کا جواب بھی تاریخ میں موجود ہے، اور کہا گیا ہے کہ یہ جو جزیرے ہیں یہ سارے کے سارے جزیرے طوفان نوح کے بعد واقع ہوئے، اور حضرت نوح کی قوم کے اوپر جو طوفان آیا تھا تو وہ تمام کے تمام جگہیں جہاں پہ پانی آیا تھا کسی علاقے سے چلا گیا اور کسی علاقے سے نہیں گیا، اور یہ بات ثابت ہو گئی کہ روئے زمین پہلے تمام کے تمام وہ ایک ہی ٹکڑا تھا یا آپس میں ملی ہوئی تھی۔ اور عجیب بات یہ ہے کہ آج کے جو جدید سائنس ہے وہ بھی ایک بات کہتی ہے کہ سپر کانٹیننٹ، یعنی کہ یہ جتنے بھی ہمارے اور آپ کے روئے زمین کے ٹکڑے ہیں یہ ابتدا میں سارے آپس میں ملے ہوئے تھے، اور بعد میں پھر کوئی ایسا واقعہ ہوا کہ جس کی وجہ سے وہ سپر کانٹیننٹ مختلف قسم کے کانٹیننٹس میں بدل گیا، اور یہاں تک کہا گیا ہے کہ آج تک روئے زمین کے جتنے بھی بر اعظم ہیں وہ ہلکے ہلکے ہل رہے ہیں، ڈرفٹ کر رہے ہیں، اور ان کی نقل و حرکت وہ ایک بہت بڑا علم ہے، جیولوجی والے اس کی تفصیلات جانتے ہیں۔ ہماری بحث بس یہیں تک ہے کہ حج سب سے پہلے کس نے کیا؟ تو حضرت آدم نے کیا، اور اس کے بعد پھر تمام انبیاء کرام اور رسل جو گزرے ہیں اللہ تعالیٰ نے ان کو حکم فرما دیا تھا کہ جب اپنی قوم کی تبلیغ اور اپنی قوم کی دعوت سے اپنی قوم کی خدمات سے آپ فارغ ہو جائیں تو آپ چلے آئیے مکہ معظمہ کی طرف، اور مکہ میں اللہ کے گھر بیت اللہ کی عبادت کریں۔ کہا جاتا ہے کہ کعبہ شریف اور کعبہ شریف کے قریب میں جبل ابی قبیس کے نام سے ایک پہاڑ ہے، ان کے درمیان میں 500 انبیاء کی قبریں موجود ہیں، لیکن یہ اللہ کا نظام ہے کہ زمانے کے گزرنے سے وقت کے گزرنے سے اس کے نام و نشان مٹ جاتے ہیں، سوائے ہمارے جناب رسول اللہ صلی اللہ علیہ وسلم کی قبر مبارک کے کہ یہ بھی آپ کا معجزہ ہے کہ اتنا طویل دور گزرنے کے بعد آپ کی قبر مبارک معلوم بھی ہے معروف بھی ہے اور مسلمانوں کے لیے بہت بڑی تبرک کی جگہ ہے. یہاں پہ جو آیت میں نے ابتدا میں پڑھی واتم الحج والعمرۃ للہ, حج بھی اللہ کے لیے ادا کیا کرو اور عمرہ بھی اللہ ہی کے لیے ادا کیا کرو. یہ آیت حج کی فرضیت کی پہلی آیت نہیں ہے, بلکہ آپ حضرات کے لیے یہ جاننا ضروری ہے کہ حج کی فرضیت جس آیت سے ثابت ہوتی ہے وہ سورہ آل عمران کی آیت نمبر 97 ہے, وَلِلَّهِ عَلَى النَّاسِ حِجُّ الْبَيْتِ مَنِ اسْتَطَاعَ إِلَيْهِ سَبِيلًا. یہ وہ آیت ہے جس آیت کی وجہ سے حج فرض ہوا ہے. اور یہاں پہ آج ہمارا جو موضوع ہے, جو آیت ہے, یہ آیت سن 6 ہجری میں صلح حدیبیہ کے موقع پہ نازل ہوئی ہے. صلح حدیبیہ کی تفصیلات بھی ہم نے کچھ بیان کر دی تھیں اور کچھ جب موقع آئے گا تو بیان کر دیں گے, لیکن یہاں پہ یہ وضاحت ضروری ہے کہ سن 6 ہجری کو آپ صلی اللہ علیہ وسلم اور آپ کے صحابہ نے ارادہ کیا کہ ہم چلیں اور عمرہ کریں, لیکن جو مکہ والے کفار تھے اور مشرکین تھے وہ اس بات کے لیے تیار نہیں تھے کہ مسلمان احرام کی حالت میں اندر جائیں اور عمرہ کریں. اس لیے انہوں نے مسلمانوں کو روکا اور مسلمانوں کے اوپر پابندی لگائی. مسلمانوں کو درمیان میں اور ان کے درمیان میں ایک ایگریمنٹ ہوا اور اس کو صلح نعمہ حدیبیہ کہا جاتا ہے. یہاں پہ یہ آیت نازل ہوئی, اور یہ آیت نازل ہوئی بڑے عجیب ماحول میں. عام طور پہ تو آپ جانتے ہیں کہ ایک بندہ احرام باندھ لے تو وہ احرام تب کھلتا ہے جبکہ وہ حج کر چکا ہو عمرہ کر چکا ہو, اور ان دونوں اعمال سے جب وہ فارغ ہو جائے گا تو اس کے بعد اس کے احرام ختم ہو جاتا ہے اور اپنے سر کے بال بھی وہ موڑ لیتا ہے. لیکن جناب رسول اللہ صلی اللہ علیہ وسلم اور آپ کے صحابہ وہ احرام کی حالت میں گئے تھے لیکن مکہ کے اندر داخل ہونے سے آپ کو اور آپ کے صحابہ کو روک دیا گیا. اور یہ مسئلہ اس سے پہلے کسی صحابی یا مسلمانوں کو درپیش بحیثیت اجتماع کے نہیں ہوا تھا, پہلی دفعہ ایسی صورتحال پیدا ہوئی تھی. اور صحابہ کرام بہت زیادہ پریشان بھی تھے, فکر مند بھی تھے کہ یہ تو عبادت کے بجائے الٹا گناہ ہو رہا ہے, نہ ہم نے عمرہ کیا, نہ ہم نے طواف کیا, نہ ہم نے سعی کی, نہ ہمارا جانور کعبہ میں ذبح ہوا, اور ہم جو ہے وہ احرام کھولنے کے درپے ہیں. حدیث شریف میں آتا ہے آپ صلی اللہ علیہ وسلم اپنی زوجہ کی خدمت میں آئے اور فرمایا لوگ احرام کھولنے کے لیے تیار نہیں ہیں. حضرت میمونہ نے فرمایا حضرت آپ احرام کھول دیں اور آپ اپنے تمام وہ اعمال کر دیں جو آپ کے لیے حکم نازل ہوا ہے. آپ صلی اللہ علیہ وسلم نے ویسا ہی کیا, اور دیکھتے ہی دیکھتے تمام صحابہ کرام نے بھی آپ کی تقلید کی, آپ کی نقل کی, احرام کھول دیا اور سر منڈوا دیا. یہاں پہ واتم الحج والعمرہ دونوں چیزیں ساتھ ساتھ آئی ہیں, حج اور عمرہ. ترمذی شریف میں روایت موجود ہے, حضرت جابر ابن عبداللہ رضی اللہ تعالی عنہ فرماتے ہیں کہ میں نے آپ صلی اللہ علیہ وسلم سے پوچھا کہ حضرت حج تو فرض ہے ہی, क्या उम्रा भी फर्ज है? आपने फरमाया उम्रा फर्ज तो नहीं है, लेकिन अगर कर लो तो तुम्हारे लिए बहुत अच्छा, बेहतर और अफजल है। यही वजह है कि जमहूर उम्मत के नजदीक हज फर्ज है और उम्रा फर्ज नहीं है। इमाम आजम अबू हनीफा, इमाम मालिक और जितने भी बड़े बड़े आइम्मा हैं, उन्होंने ये बात की वजाहत की है कि हज फर्ज है लेकिन उम्रा फर्ज नहीं है। तो सवाल ये पैदा होता है कि आयत के अंदर अल्लाह ने हज और उम्रे दोनों को साथ साथ जिक्र किया है जबकि दोनों के हुक्म में फर्क है, ये क्या इसकी कोई मिसाल हमारे पास मौजूद है कि आयत में या हदीस में या किसी हुक्म में दो चीजें साथ साथ जिक्र हुई हो लेकिन उनका हुक्म अलग अलग हो? उलमाए किराम ने इसका जवाब दिया है कि जी बिल्कुल ऐसा मुमकिन है। और ग़ज़वे खैबर के मौके पे बुखारी शरीफ के अंदर रिवायत मौजूद है कि नहा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अन अल-मुत्अ व अकल अल-बसल, आप सल्लल्लाहु अलैहि वसल्लम ने मना फरमा दिया दो चीजों से, नंबर एक मुत्अ और नंबर दो प्याज के खाने से। अब यहां पे अगर आप सिर्फ और सिर्फ इबारत को देखें तो दोनों चीजें साथ साथ जिक्र हुई हैं लेकिन दोनों के हुक्म में फर्क बहुत बड़ा है। मुत्अ वो हराम है, नाजायज है, हमारे अहले सुन्नत के यहां उसकी कोई गुंजाइश बाकी नहीं, और प्याज खाना हराम नहीं है, प्याज खाना मकरूह है, और प्याज खा के जो मस्जिद में आएगा उसके लिए वईद है, उसको मना किया गया है। लेकिन दोनों का हुक्म बराबर बराबर एक साथ हदीस के अंदर मौजूद है। लिहाजा वो लोग जो कहते हैं कि हज और उमरा दोनों फर्ज हैं और इस आयत का हवाला देते हैं, तो उनकी खिदमत में यही जवाब होगा कि एक आयत के अंदर दो चीजों का जिक्र का आ जाना ये जरूरी नहीं है कि कहीं दोनों का हुक्म भी एक जैसा हो, बल्कि यहां पे हम इस तरह इसको तफसीर करेंगे, वातिमुल हज्जा फरीबतन वल उम्रा मुस्तहब्बतन, कि तुम हज भी अल्लाह के लिए अदा करो जो फर्ज है और तुम उम्रा भी अल्लाह के लिए अदा करो जो मुस्तहब है। हां इसमें दोनों में फर्क मौजूद है, और फर्क यह है कि मैंने आपको सूरह आल इमरान की आयत नंबर 97 का जो जिक्र किया उस जिक्र में वलिल्लाहि अलन्नास हज्जुल बैत है लेकिन उसमें उम्रे का जिक्र मौजूद नहीं है। और कुफार जो जाहिलियत के थे, इस्लाम के आने से पहले पहले जो मुशरिकीन थे, उनका एक अजीब अकीदा था और वो ये समझते थे कि हज के महीनों में उम्रा करना हराम नाजायज है, गुनाह कबीरा है, और जिस किसी ने इन महीनों में उम्रा किया वो गुनाह का मुर्तकिब हुआ है। अल्लाह ताला ने कुफार और मुशरिकीन के इस गलत अकीदे को रद्द फरमा दिया और इस आयत में फरमाया हज भी अल्लाह के लिए है और उम्रा भी अल्लाह ही के लिए है। हां फर्क इसमें इतना है, आज के जो मसाइल हैं ये थोड़े से आपको तवज्जो करनी होगी तो आपको इससे फायदा बहुत होगा, अमूमन आवाम को ये मसाइल मालूम नहीं होते। दोनों में फर्क है, और फर्क क्या है कि उम्रा हर वक्त मुमकिन है, आप जब चाहें आप रमजान में उम्रा करें, आप रजब में उम्रा करें, आप शव्वाल में उम्रा करें, आप शाबान में उम्रा करें, आप मुहर्रम में करें, जब भी आप उम्रे की नियत करेंगे उम्रा होगा। लेकिन हज वो ऐसा नहीं है, बल्कि हज के लिए अल्लाह वहदहु ला शरीक ने तमाम अहम तरीन चीजें पहले से मुकर्रर की हैं और उसके मुताबिक अमल करना होगा तो हज होगा, अगर उसके मुताबिक अमल नहीं हुआ तो हज नहीं है। उसके लिए मकाम भी मुंतखब है, उसके लिए वक्त भी मुंतखब है, اور اس کے لیے مہینے بھی منتخب ہیں. اشہر حج یعنی شوال کا مہینہ، ذوالقعدہ کا مہینہ اور ذوالحجہ کے 10 دن، یہ کل 80 دن بنتے ہیں. یہ دن اشہر حج ہیں. جس کسی نے حج کرنا ہے وہ ان دنوں میں حج کی نیت کرے گا، حج کا احرام باندھے گا. اس سے پہلے پہلے اگر کسی نے حج کا احرام باندھا تو جمہور کے نزدیک حج ہوتا ہی نہیں ہے، اور امام اعظم ابو حنیفہ کے نزدیک حج مکروہ ہے، ہوگا لیکن سنت کے مطابق نہیں ہوگا. تو پہلا حکم اللہ تعالی نے اس بات کی وضاحت فرما دی کہ حج اور عمرہ یہ اللہ کے لیے ادا کرنا ضروری ہے. فَإِنْ أُحْصِرْتُمْ، اور اگر کسی نے تم کو روک لیا، جیسے صحابہ کرام کو مشرکین نے روکا، جیسے مسلمانوں کو کفار مکہ نے روکا اور حج کے اندر جانے کی اجازت ہرگز نہیں دی، فَمَسْتَيْسَرَ مِنَ الْهَدْيِ، تو پھر جو تمہارے ساتھ آسانی ہو وہ قربانی کرو. اس قربانی کو ہماری اور آپ کی فقہ کی اصطلاح میں دم کہتے ہیں. آپ نے سنا ہوگا کہ حاجی گئے تھے اور انہوں نے دم ادا کیا. دم یعنی جانور کو اللہ کے لیے ذبح کر دینا، یہ دم ہے. تو فرما دیا گیا کہ تم میں سے مسلمان جو کوئی احرام کی حالت میں اللہ کے گھر پہ جانے کی نیت کر چکا ہو اور اس کو روک لیا جائے تو اس کے اوپر دم ضروری ہے. روکنا کیسے ہوگا؟ قرآن کریم کی آیت میں تو دشمن کا ذکر ہے کہ دشمنوں نے آپ کو روکا. ہم الذین کفروا وصدوکم، یہ وہ کافر ہیں جنہوں نے کفر بھی کیا ہے اور جنہوں نے مسلمانوں کو حرم آنے سے روکا بھی ہے. لیکن فقہاء کرام نے اس میں علت تلاش کی ہے، اور علت مشترکہ یعنی وہ کامن علت جو اس حکم کے اندر بھی موجود ہے اور اس کے ساتھ دیگر احکام کے اندر بھی موجود ہے. وہ کیا ہے؟ وہ ہے روکنا. اب یہ روکنا کسی بھی طریقے سے ہوگا، دشمن نے روک لیا، بیماری نے روک لیا، ویزا نہیں لگا، کسی وجہ سے طبیعت بہت زیادہ ناساز ہو گئی، یہ سارے کے سارے جو احکام ہیں وہ سب کے سب آ جائیں گے اسی حکم کے ذیل میں. فَمَسْتَيْسَرَ مِنَ الْهَدْيِ، جو کوئی احرام باندھ کے اللہ کی گھر کی طرف نیت کر کے جا رہا ہو اور اس کو روک لیا جائے تو اس کے اوپر قربانی کرنا ضروری ہے. یہاں پہ یہ بات بھی جاننا ضروری ہے کہ اللہ وحدہ لا شریک نے اپنے گھر کے چاروں طرف کچھ ایسے مقامات مقرر کیے ہیں کہ ان مقامات سے جو آدمی بغیر احرام کے حج اور عمرے کی نیت سے آگے بڑھے گا تو وہ گناہگار ہوگا. ان مقامات کو میقات کہا جاتا ہے، اور میقات کے اوپر سے گزرنے والے کے لیے ضروری ہے کہ وہ جب حج یا عمرے کی نیت سے جا رہا ہو تو وہ اس میقات سے پہلے پہلے عمرہ اور حج کی نیت کر لے، احرام باندھ لے، اور اس کے بعد پھر آگے بڑھتا جائے. لیکن یہاں پہ اس بات کی وضاحت بھی ضروری ہے کہ مسلمان جو پوری دنیا میں موجود ہیں ان کی دو قسمیں، ایک کو کہتے ہیں آفاقی اور دوسرے کو کہتے ہیں مکی. آفاقی کا مطلب یہ ہے کہ وہ مکہ میں نہیں رہتا بلکہ باہر رہتا ہے، اور مکی کا مطلب آپ جانتے ہیں کہ جو مکہ میں رہتا ہو. جو مکہ کے اندر رہتے ہیں ان کے لیے اشہر حج میں عمرہ کرنے کی اجازت نہیں ہے، اس لیے کہ وہ تو دن رات وہاں پہ موجود ہیں، وہ تو ہر وقت وہاں پہ گھومتے پھرتے ہیں، اور سال کے 9 مہینے ان کے پاس موقع موجود ہے، جب چاہیں جائیں عمرہ کریں، طواف کریں، سعی کریں، عبادت کریں. البتہ وہ مسلمان جو آفاقی ہے، جو کہیں دور دراز کے علاقے سے بہت مشکل سے پیسہ جوڑ کے اور سفر کی صعوبتیں طے کر کے اللہ کے گھر پہ پہنچتا ہے، اللہ تعالیٰ نے اس کے اوپر یہ فضل کیا ہے کہ اس کو اشہر حج میں بھی عمرے کی اجازت دے دی ہے. امید ہے آپ میری بات سمجھ رہے ہیں. तो दो किस्म के लोग हो गए, एक मक्की हो गया एक आफाकी हो गया। मक्की को तो अशहुर हज में हज के उमरा करने की इजाजत नहीं है, अलबत्ता आफाकी को इजाजत है। और ये जो आफाकी हज के लिए जा रहा है तो ये किस किस्म की नियत कर रहा है? तीन किस्म की नियत जायज है। सबसे पहले सिर्फ और सिर्फ हज की नियत है, बस सीधा वहां जाना है, अराफात पहुंचना है, हज करना है, इसे कहते हैं हज इफराद, आप जानते हैं। और दूसरा है हज तमत्तो, यानी नियत ये की है कि हम मीकात से एहराम बांधेंगे और मक्का जाएंगे, मक्का पहुंच के उमरा करेंगे और उमरे से फारिग होकर एहराम खोल देंगे। फिर यौम तरविया का इंतजार करेंगे, आठ जिलहज्जा का इंतजार करेंगे और आठ जिलहज्जा को जब सारे मुसलमान हज के लिए निकल रहे होंगे तो ये भी एहराम बांधेंगे। और अजीब बात है कि ये एहराम मक्का के अंदर ही होगा, इसके लिए कोई मीकात जरूरी नहीं है, बल्कि इसके लिए जो एहराम बांधा जाएगा वो मक्का के अंदर से। तो दो किस्में हो गई, एक इफराद हो गया, दूसरा तमत्तो हो गया। और तीसरा कि अपने घर से ही या मीकात ही से ये नियत कर ली जाए कि मैंने जो आज एहराम बांधा है ये एहराम हज का भी है और उमरे का भी है, पहले जाते के साथ ही मैं उमरा करूंगा और इसके बाद फिर इसी एहराम में रहूंगा, यहां तक कि हज के दिन आ जाएंगे तो हज पे चला जाऊंगा और हज से फारिग होकर जो एहराम खुलेगा इसे कारिन कहते हैं और हज किरान कहलाता है। ये तीन किस्म के हज हैं। उलमाए किराम ने इसमें भी बहस की है कि इसमें से कौन सा हज ज्यादा अफजल और बेहतर है। इमाम आजम अबू हनीफा रहमतुल्लाह अलैह ने कहा है कि हज या किरान सबसे ज्यादा अफजल है और बेहतर है और यही हमारा मौकफ है। अलबत्ता इमाम शाफी के नजदीक हज तमत्तो ज्यादा अफजल है और बात सिर्फ आयत की तर्जुमे और तफसीर पे है। वातिमुल हज वल उमरा, अल्लाह ने हज और उमरे का जिक्र साथ किया है और असल और हकीकत में जो एक एहराम के अंदर हज और उमरा एक साथ होते हैं वो किरान में होते हैं। और अल्लामा इब्ने हजर बहुत बड़े आलिम हैं और बुखारी के शारे हैं, उन्होंने भी इस पे तफसील फरमाई है और आखिर में जाके कहा है कि हकीकत यह है कि हनफिया का मौकफ इसमें बहुत ज्यादा मजबूत है कि आप सल्लल्लाहु अलैहि वसल्लम और आपके सहाबा जिन्होंने एहराम बांधा था हज और उमरे का एक साथ मिलाकर, वो एहराम हज किरान का था। फिर आगे फरमा दिया वला तहलिकू रुसकुम, और हां एहराम खोलने की इजाजत है लेकिन सर मुंडवाने की अभी तक इजाजत नहीं है। किन के लिए? जिनको हज और उमरे से रोक दिया गया है। आजकल लोग हज पे जाते हैं, उमरे पे जाते हैं और वापस आ जाते हैं और उनके सर पे बाल मौजूद होते हैं और कहते हैं कि जी हमने कसर किया है। कसर वो कहते हैं कि जी दो उंगलियों के बराबर काट लें, ये बात सही नहीं है, जायज ही नहीं है। बल्कि मैंने हजरत वालिद साहब से सुना कि इस हालत में जो वापस आया वो सारी जिंदगी एहराम की हालत ही में है, जहां तक वो महजूरात एहराम करेगा, खुशबू लगाएगा, बाल काटेगा, हलाल जोजा के मुबाशरत करेगा, सब एहराम की हालत में है और एहराम की हालत में ये चीजें सख्ती के साथ मना है, गुनाह है बहुत बड़ा। इसलिए दो किस्म के आमाल हैं, एक तो कसर है और एक हल्क है। कसर इसको कहा जाता है कि आपके सर पे मसलन 100 बाल हैं तो 100 बालों में से 25 बाल तो आपने काट दिए, खत्म कर दिए। और हल्क वो कहा जाता है कि पूरे के पूरे जिस्म को, यानी के गंजा कर दिया जाए। यहां पे ये बात भी याद रखिएगा कि बगैर किसी वजह के सर को गंजा रखना ये भी उलमाए किराम ने पसंद नहीं किया, यहां तक के इमाम मालिक रहमतुल्लाह अलैह ने लोगों को मना किया कि बगैर किसी वजह के सर को गंजा नहीं करें। और हजरत मौलाना अनवर शाह कश्मीरी रहमतुल्लाह अलैह ने जब इस मसले के ऊपर बहस की तो हजरत ने आगे जाके ये भी फरमाया कि मेरा मौकफ यह है कि मूंछों को बिल्कुल साफ कर देना इससे ज्यादा बेहतर है कि मूंछों को काट लिया जाए, साफ ना करें। और यही वजह है कि हजरत वाली साहब रहमतुल्लाह अलैह इस मिंबर से कई सालों तक ये मसला बयान फरमा चुके हैं कि मूंछों को बिल्कुल साफ कर देने से बहुत बेहतर है कि उसको काट लिया जाए, कुतरवा लिया जाए। यही वजह है कि इमाम मालिक ने सर और जिस्म के बालों को बगैर किसी वजह के हटा देने को मुसला कहा है, और मुसला कहा जाता है शक्ल बिगाड़ने को, और इस्लाम के अंदर शक्ल बिगाड़ना जायज नहीं है। अल्लाह ताला ने सहाबा किराम को यह हुक्म फरमा दिया कि देखो मक्का के अंदर जाने तो कुफार ने आपको नहीं दिया और उमरा अभी मुमकिन नहीं है, सब के सब एहराम खोलेंगे लेकिन एहराम के खोलने के साथ साथ सर के बाल का हल्क या कसर करना भी जरूरी है। पता चला कि वो मुसलमान जो बालों को सही से काटते नहीं है वो कुरान की आयत के मुखालिफ कर रहे हैं। अल्लाह ताला ने फरमाया कि तुम लोगों के साथ जो जानवर हैं, अरबी में उसे हदी कहते हैं और उर्दू में उसको अल्लाह की नजर, अल्लाह की नियाज, काबा की नजर व नियाज कहा जाएगा। ये एक जानवर जब तक के हुदूद हरम के अंदर पहुंच के और जिस जात की तरफ इसको मंसूब किया गया था, अल्लाह की जात की तरफ, उसके नाम पे हलाल नहीं हो जाते, उस वक्त तक हाजी के लिए सर के बाल को मंडवाना जायज नहीं है। और ये मसला आज भी अपनी जगह कायम और दायम है। मसलन कारिन यानी हज करान जो हज और उमरे को मिला के करता है उसके ऊपर कुर्बानी वाजिब है शुक्र की वजह से कि अल्लाह ताला ने उसको एक एहराम में दो इबादतों की तौफीक दे दी। और हाजी कारिन किसी भी वजह से हज न कर सका, रुक गया और उसने कुर्बानी की नियत की थी तो अब इस कुर्बानी को हुदूद हरम में पहुंचकर जबा हो जाना जरूरी है। जब तक कि ये कुर्बानी हरम के अंदर दाखिल हो के अपने मकसद और अपने अल्लाह के नाम पे जबा नहीं होगी उस वक्त तक हाजी के लिए जरूरी है कि वो सर के बाल न काटे वरना गुनाह है बहुत बड़ा। लेकिन इस्लाम ऐसा कामिल दीन है और इतना प्यारा दीन है। एक सहाबी हैं हजरत काब इब्न उजरा, और पहले जमाने में आप जानते हैं कि आजकल की जैसी सहूलियात नहीं थी, कई कई दिनों तक इंसान नहाते नहीं थे, कई कई दिनों तक इंसान कपड़े बदलते नहीं थे। कपड़ा तो बड़ी नायाब चीज थी, कपड़ा जिसके पास होता तो वो बड़ा खुशनसीब माना जाता था। हजरत काब इब्न उजरा को आप सल्लल्लाहु अलैहि वसल्लम ने देखा कि उनके सर में बाकायदा खुश्की की वजह से जुएं नजर आ रही थी। हवाम मुरासे का योजी का आपने काब इब्न उजरा से पूछा कि तुम्हारे सर में जो इतनी ज्यादा जुएं हैं ये तुम्हें तंग कर रही हैं? काब इब्न उजरा ने कहा जी हां हजरत, ये तो बहुत तंग कर रही हैं। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया तुम एहराम खोलने से पहले ही अपने सर के बाल मुंडवा लो, इसलिए कि मजबूरी आ गई है और इस्लाम के अंदर मजबूरी में अहकाम का बदलना ये कोई नई बात नहीं है। हजरत काब इब्न उजरा ने अपने सर के बाल मुंडवा दिए और उसके बाद आपसे कहा गया कि रोजे रखो या सबका करो, ये उसका दम हो गया। समझ में आ रही है बात? वो रोजे कितने हैं, वो दम कितना है, वो कुरान करीम की आयात में मौजूद नहीं है, उसके लिए आपको हदीस शरीफ देखनी पड़ेगी। और ये उन लोगों के लिए लम्हा फिक्रिया है जो सिर्फ कुरान को दीन समझते हैं, हदीस को दीन नहीं समझते। हदीस शरीफ में आप सल्लल्लाहु अलैहि वसल्लम ने उनसे कहा कि तीन दिन रोजे रखोगे या छह मिस्कीनों को आधा सा जो फितराना हमारा और आपका होता है ये गंदम दिया जाएगा, ये इसका कफारा है। لہذا یہ مسئلہ بھی پتہ چل گیا کہ اگر کوئی آدمی حج یا عمرے کے لیے جا رہا ہو اور کسی بھی وجہ سے اس کے سر میں ایسی تکلیف پیدا ہو جائے کہ سر کے بال منڈوانا یا جسم کے بال منڈوانا یا ناخن کاٹنا یہ ضروری ہو جائے تو وہ کر لے اور اس کے بدلے میں جو دم ہے وہ دینا ہوگا، صدقہ دینا ہوگا، روزے رکھنے ہوں گے۔ فمن کان منکم مریضا، بس تم میں سے جو کوئی مریض ہو، او بھی عزم من رأسے، یا اس کے سر میں کوئی تکلیف ہو، ففدیتم من صیام، تو فدیہ دینا ہوگا یا روزے رکھنے ہوگا، او صدقتن او نسک، یا صدقہ دینا ہوگا۔ فیضا امنتم، بس جب تم لوگ امن سے ہو جاؤ، امن نہیں تھا اس لیے کہ کفار مکہ میں جانے کے لیے اجازت نہیں دے رہے تھے، اللہ تعالیٰ نے فرمایا تم میں سے جب کوئی امن سے ہو جائے، فمن تمتع بالعمرۃ الى الحج فما استیسر من الهدی، بس جس کسی نے حج کے ساتھ عمرے کا ارادہ بھی کیا تھا اس کے لیے قربانی واجب ہے۔ یہ مسئلہ آپ جانتے ہیں، حاجی مفرد کے اوپر قربانی نہیں ہے، حاجی متمتع اور حاجی قارن کے اوپر قربانی واجب ہے، وہ قربانی سعید کی وجہ سے واجب ہے۔ تو یہ مسئلہ آج سے آپ ذہن نشین کر لیجئے کہ ایک احرام سے جب بھی ایک حج اور ایک عمرہ ایک ساتھ ہوں گے، یا ایک ہی احرام ہوگا، احرام الگ الگ ہوں گے لیکن سفر ایک ہی ہوگا، جیسے حاجی تمتع والا ہوتا ہے کہ وہ عمرے کا احرام کھول لیتا ہے، پھر یوم الترویہ کو 8 ذی الحجہ کو احرام باندھتا ہے، اس قسم کے حاجیوں کے اوپر قربانی ضروری ہے۔ فمن لم یجد، اگر کسی کے پاس قربانی کا بجٹ نہیں ہے، کسی کے پاس قربانی کے لیے پیسے نہیں ہیں، تو اس کے لیے اللہ تعالیٰ نے حل پیش کیا ہے، فصیام ثلاثۃ ایام فی الحج، 3 روزے اس کو حج میں رکھنے ہیں، یہ جو حج کے حج سے پہلے پہلے یعنی شوال سے لے کر 10 ذی الحجہ کے درمیان میں جب وہ چاہے 3 روزے رکھے گا۔ وسبعۃ اذا رجعتم، اور 7 روزے بعد میں رکھنے ہیں حج کے۔ لوگ اس کا ترجمہ کرتے ہیں کہ گھر جا کے ترجمہ صحیح نہیں ہے، جہاں کہیں بھی ہوں، مدینہ میں ہوں، مکہ میں ہوں، عراق میں ہوں، راستے میں ہوں، سفر میں ہوں، حضر میں ہوں، لیکن حج ہو چکا ہو تو 7 روزے اس کے بعد قربانی نہ کرنے کے بدلے میں رکھنا حاجی کے لیے واجب ہے۔ یہ کل ہو گئے 10 روزے، 3 روزے حج سے پہلے اور 7 روزے حج کے بعد، تلک عشرۃ کاملہ، اور یہ 10 کے 10 پورے ہوئے۔ ذلک لمن لم یکن، اور یہ احکام ان کے لیے ہیں جو کہ حاضر نہیں ہوتے المسجد الحرام، مسجد حرام کے اندر۔ میں نے آپ سے کہا کہ مسلمانوں کی 2 قسمیں ہیں، ایک آفاقی ہیں اور ایک مکی ہیں، اللہ تعالیٰ یہاں پہ فرما رہے ہیں کہ مسجد حرام کے اندر جو رہنے والے ہیں ان کو یہ اجازت نہیں ہے کہ وہ ایک ہی احرام کے ساتھ حج اور عمرہ ایک ساتھ کر لیں۔ وَاتَّقُوا اللَّهَ، اور اللہ سے ڈرو، وَاعْلَمُوا أَنَّ اللَّهَ شَدِيدُ الْعِقَابِ، اور جان لو کہ اللہ تعالیٰ بہت زیادہ پکڑ بھی کرتے ہیں، اور اگر کوئی غلط کام کرے گا اور اللہ کے سوا کسی اور کے لیے احرام باندھے گا یا سفر کرے گا تو یہ اس کے لیے جائز نہیں ہے۔ وبہذا القدر نکتفی اليوم، وللہ الحمد والآخرہ، لا الہ الا اللہ وحدہ لا شریک لہ، له الملک وله الحمد وهو على كل شيء قدیر۔ اللہم انا نسألک العفو والعافية فی الدنیا والآخرہ، اللہم حلل مشکلاتنا وقت حاجاتنا، واطفع عنا بلياتنا، واشف مرضانا، واسمع دعواتنا، انك سميع الدعاء۔ اللهم انا نسالك كل خير سالك نبيك محمد صلى الله عليه وسلم، ونعوذ بك من كل شر استعاذ منه نبيك محمد صلى الله عليه وسلم۔ اللهم عليك التقلان وانت المستعان، وصلى الله تعالى على خير خلقه محمد وعلى اله وصحبه اجمعين برحمتك۔